मैं भाई बहुत शुक्रगुजार हूँ कि आपने यीशु मसीह के साथ सलीबी कलमात के बारे में बात करने को कहा। तो आज हम यीशु मसीह के उन सात सलीबी कलमात के बारे में बात करेंगे जो सलीब पर यीशु मसीह ने जानकनी के आलम में बयानात दिए। वो जिंदगियों को तब्दील करने के लिए यीशु मसीह की तमाम तालीमात का कुछ निचोड़ से लगते हैं, जो हम सब की जिंदगियों में ऐसे गहरे तौर पर असर छोड़ सकते हैं कि अगर हम उन पर जरा सा गौर करें। तो आज हम सबसे पहले कलमे के बारे में बात करते हैं कि यीशु मसीह ने जो पहला कलिमा सलीब पर बयान दिया वो है, ऐ बाप इन्हें मुआफ कर क्योंकि ये जानते नहीं कि क्या करते हैं। यीशु मसीह ने ये बात क्यों कही कि ऐ बाप इन्हें मुआफ कर, और साथ ही यीशु ये वजह बता देते हैं कि क्यों इन्हें मुआफ कर, क्योंकि ये जानते नहीं। यीशु मसीह वहां पर हम सब की शिफात कर रहे हैं, ना सिर्फ उन इसराइलियों की, उन यहूदियों की जिन्होंने उसे सलीब पर चढ़ाने के लिए पुरजोश नारे लगाए, और ना ही सिर्फ उन रोमियों की जिन्होंने उसे सलीब पर खींच दिया। यीशु मसीह वहां पर खास बात हम सब के लिए बयान कर रहा है। वो ये कहते हैं कि ऐ बाप इनको मुआफ कर क्योंकि ये जानते नहीं कि क्या करते हैं। यसाया की किताब उसके 53 बाब की 14वीं आयत में यीशु के बारे में बयान है कि वो हमारे गुनाहों के लिए शिफात करेगा। वो हमारी शिफात करने के लिए सलीब पर ये अल्फाज बयान करता है, ना सिर्फ इसराइलियों रोमियों बल्कि वो तमाम दुनिया के लोगों के लिए ये शिफात कुनिंदा बनकर अल्फाज बयान कर रहा है। अगर वो ऐसा ना करे तो हमारी मुआफी मुमकिन नहीं, क्योंकि पौलुस रसूल ने इस चीज को वाजे कर दिया, हम सब पर अप्लाई कर दिया, उसका अमली इतलाक बता दिया रोमियों के खत के 3रे बाब की 23वीं आयत में कि सब ने गुनाह किया और खुदा के जलाल से महरूम है। यीशु मसीह इन बातों को जानते हुए वो पहले से ये बयानात देता है कि बाप इनको मुआफ कर। इसराइलियों ने यह खास तौर पर कहा था कि ये इसका खून हम पर और हमारी औलाद की गर्दन पर हो। यीशु उन पर ये गुनाह हरगिज भी लागू नहीं होने देना चाहता था। पहला सैमुएल उसके 8वें बाब में इसराइली खुदा से बादशाह मांग चुके थे और खुदा को बतौर बादशाह रद्द कर चुके थे। अब यीशु नहीं चाहता था कि वो दोबारा से उनका जो बादशाह बनकर आया है वो उसको रद्द करे। अभी वो बादशाहत करने के लिए नहीं आया था, लेकिन उनको थोड़ी सी आगाही देने के लिए आया था। इस बात की भी मुआफी करना चाहता था उनकी, ताकि वो आने वाले जमाने में डायस्पोरा और होलोकॉस्ट जैसे बहुत खतरनाक हालात से बच सकें। लेकिन उन्होंने इस चीज को कबूल नहीं किया, इंजील के पैगाम को कबूल नहीं किया। इन सब बातों के बावजूद यीशु मसीह उनको मुआफ करने के लिए तैयार है और बाप से शिफात करता है कि इनको मुआफ कर। हम सब भी इसी तरह से हैं, हम सब भी गुनाह में पड़ते हैं, हम सब गुनाह में ही गुम गश्ता है। उन सब बातों से बचने के लिए, बचाने के लिए यीशु मसीह ये अल्फाज बयान करता है कि बाप इनको मुआफ कर क्योंकि ये जानते नहीं कि क्या करते हैं। हेरा फेरी, चोरी, डकैती, खून रेजी सब कुछ कर रहे हैं, लेकिन ना जानते हुए भी लोग करते चले जा रहे हैं। इन बातों से बचाने के लिए, हमारी सजाओं को कम करने के लिए यीशु मसीह ये बयान देता है, क्योंकि यीशु मसीह ये चाहता है कि हम सब तौबा करें और उसके इस कलेमे को कबूल करें और उस मुआफी को जो बाप से उसने हमें लेकर हासिल करके हमें दी है, हम उसे बखुशी कबूल करते हुए हमेशा की जिंदगी के वारिस हो जाएं। इसलिए यीशु मसीह ने यह बयान दिया कि ऐ बाप इनको मुआफ कर क्योंकि ये जानते नहीं कि क्या करते हैं। नबूवतें पूरी हुई और साथ ही हमारी निजात और शिफात का काम मुकम्मल हो रहा था। शुक्रिया। जी मोहतरमा, आपका बहुत शुक्रिया कि आपने ये सवाल किया कि यीशु मसीह ने जो दूसरा कलिमा कहा सलीब पर कि आज ही तू मेरे साथ फिरदौस में होगा, तो क्यों ये अल्फाज यीशु मसीह ने बयान किए? तो मोहतरमा, बात यह है कि यीशु मसीह ने सलीब पर यह बयान इसलिए दिया कि यीशु मसीह के दोनों अतराफ में दाएं और बाएं दो डाकू या बागी कह लीजिए, वो दोनों सलीब पर लटके हैं। अगर आप मत्ती की इंजील में उसके 23वें बाब को गौर से मुताला करें तो वहां पर यीशु मसीह के बारे में पता चलता है कि यीशु मसीह वहां पर एंड टाइम्स के बारे में कुछ आगे बताने को है। और फिर जब उसे सलीब पर लटकाने के लिए ले गए तो वहां पर मत्ती की इंजील वाजे करती है कि वो दोनों डाकू यीशु मसीह का मजाक उड़ा रहे थे कि अगर तू खुदा का बेटा है तो हमें भी बचा और अपने आप को भी बचा। लेकिन बीच में इस दौरान कुछ ऐसा रूनमा होता है कि उनमें से एक डाकू का अंदाज और उसकी सोच और उसका उसकी फिक्र बदल जाती। और वो क्या वाकया रूनमा हुआ कि जब रोमियो ने एक कतबा पेंतूस पिलातुस की मर्जी के मुताबिक कि ये यहूदियों का बादशाह यसु नासरी है, ये लिखकर जब यसु की सलीब पर लटका दिया, टांग दिया, तो उनमें से एक डाकू की नजर उस पर भी पड़ी। और जब उसने यसु के ये अल्फाज सुने कि ऐ बाप इनको मुआफ कर, यानी यसु मसीह का पहला कलिमा, सलीबी कलिमा, जब उसने सुना तो उसके दिल पर चोट लगी। और जब उसके दूसरे साथी ने फिर यसु मसीह का मजाक उड़ाया तो उसने उसे मना किया, उसे डांटा कि क्या तू नहीं जानता कि हम तो अपने गुनाहों के बायस इस सजा में मुब्तिला है, पर यह तो बेकसूर है, इसने कोई गुनाह नहीं किया, इसने कोई कसूर नहीं किया, फिर भी ये इसी सजा में मुब्तिला है। और उस सजा में मुब्तिला होने के बावजूद वो मुआफ कर रहा है। और वो कतिबा जब उसे अंदाजा हुआ कि इस पे लिखा है यहूदियों का बादशाह, तो वो बयान यहूदी शख्स था, तो उसे नबूवतें, उसे वो मसीहाई नबूवतें याद आईं कि हमारा मसीहा जो आने वाला है वो बादशाह होगा। तो तब उसे अंदाजा हुआ कि यकीनन ये मेरा बादशाह है। उसने यीशु मसीह से फरियाद की कि जब तू अपनी बादशाही में आए तो मुझे याद करना। तब यीशु ने उसे जवाब दिया कि तू आज ही मेरे साथ फिरदौस में होगा। और पौलुस रसूल फिलिपियों के खत में कहता है कि जब हम इस जिस्म से निकल जाते हैं, यानी इस दुनिया से रहलत कर जाते हैं, तो हम खुदावंद के साथ हो जाते हैं। तो जो लोग यीशु मसीह पर ईमान रखते हैं उनके लिए इस जिस्म से दूर जाना खुदावंद के साथ रहने के मुतरादिफ है। इसीलिए यीशु ने उसे कहा कि आज ही तू मेरे साथ फिरदौस में होगा, क्योंकि यीशु मसीह आसमान और जमीन का कुल इख्तियार रखता है। इसलिए उसने ये दावा किया कि आज ही तू मेरे साथ फिरदौस में होगा। मुकाशफा की किताब में भी यीशु मसीह ने कहा था कि आलम अरवा की कुंजियां, मौत की कुंजियां मेरे पास हैं, मेरे बंद किए हुए को कोई खोल नहीं सकता और मेरे खोले को कोई बंद नहीं कर सकता। तो जो यीशु ने कह दिया सो कह दिया, यकीनन वो आलम कुल है, वो दो जहां का मालिक है, वो इब्तिदा में कलिमा था, कलिमा खुदा के साथ था और कलिमा ही खुदा था, जो मुजस्सिम होकर इस दुनिया में आया ताकि हमारे गुनाहों की मुआफी करे, हमारे लिए वो निजात दहिंदा बने। और सलीब पर वो निजात का एक उम्दा इश्तिहार दे रहा था, एक शादियाना बजा रहा था, ये बयान देकर, खुद मर भी रहा है लेकिन वो जानता है कि वो सिर्फ मरा ही नहीं रहेगा। इसलिए उसने ये बयान दिया कि आज ही तू मेरे साथ फिरदौस में होगा। मुझे उम्मीद है कि आपको ये कलिमा अच्छे से समझ में आ गया होगा। शुक्रिया। बहुत खूब, आज फिर आप लोग आ गए कि जो वो हम कुछ मिलकर सीखें। तो मैं आप लोगों की इस लगन के लिए मैं खुदा का बहुत शुक्रगुजार हूँ। आज हम खुदावंद यीशु मसीह के तीसरे सलीबी कलमा के बारे में जानेंगे जो यीशु मसीह ने सलीब पर जानकनी के आलम में कहा, ऐ औरत देख तेरा बेटा ये है। और फिर अपने शागिर्द से कहा, यानी यूहन्ना रसूल से, कि देख तेरी माँ ये है। अगर हम काना गलील के पहले मौजजे को देखें जो यूहन्ना की इंजील में ही बयान किया गया है, तो वहां पर भी यीशु मसीह मुकद्दसा मरियम से कुछ ऐसे ही अल्फाज कहते हैं। और वो ये कहते हैं कि ऐ औरत मुझे तुझसे क्या काम, देख मेरा वक्त हनूज अभी नहीं आया कि पानी को मैं बनाना, क्योंकि वो मैं का प्याला जब उसने अपना आखिरी खाना फिसा के खाने के वक्त जो है वो वहां पर अपने शागिर्दों के साथ शेयर करने वाला था, तो उसने उस प्याले के बारे में कुछ बयान दिया था कि ये मेरा अबदी अहद का खून है जो बहुतों के वास्ते दिया जाता है। तो वो खून अब सलीब पर बहाया जा रहा था। इसी बात को सामने रखते हुए यीशु मसीह ने पहले मौजजे के मौका पर यह बात कही थी कि ऐ औरत मेरा वक्त अभी नहीं आया। اب یسو مسیح صلیب پر یہی بات اب اپنے شاگرد سے بھی کہتا ہے کہ دیکھ تیری ماں یہ ہے۔ یسو مسیح اس محبت کا اظہار، اس چاہت، اس رفاقت کو وہ بھولتا نہیں ہے جو بچپن سے اب تک یسو مسیح کے لیے مقدسہ مریم نے رکھی تھی۔ اب یسو مسیح اس محبت کو چھوڑنا نہیں چاہتا۔ دیکھیے کیسی تکلیف کا عالم ہے، کانٹوں بھرا تاج سر پر رکھا ہے، اس سے خون بہہ رہا ہے، سلیب پر لٹکا ہوا ہے، اس کے ہاتھوں میں کیل ٹھکے ہیں، پاؤں میں کیل ٹھکے ہیں، سانس لینے کے لیے اسے اوپر کو اپنے پورے بدن کو پیروں پہ زور ڈال کر اٹھنا پڑ رہا ہے۔ اور آپ یقین کیجئے یہ انتہائی جان کنی کا عالم ہے، اس میں عام انسان برداشت نہیں کر پائے گا زیادہ دیر۔ یہ وہ ہستی، اب وہ وہاں پر اس چاہت، اس محبت کے بارے میں لازمی اس ذمہ داری کو وہ چھوڑ نہیں رہا ہے بطور بیٹا، کیونکہ یسوع مسیح اپنے دوسرے بہن بھائیوں سے جو مقدسہ مریم کے وسیلہ پیدا ہوئے تھے وہ وہاں پر موجود نہیں ہیں۔ اس لیے وہ یوحنا رسول کے حوالے مقدسہ مریم کو کرتا ہے تاکہ وہ اس کی دیکھ بھال، اس کی ذمہ داری کو سنبھالے، اور مقدسہ مریم سے بھی کہتا ہے کہ تو فکر مند نہ ہو کیونکہ دیکھ تیرا بیٹا یہ ہے۔ اس لیے وہ ذمہ داری کو پورا کرتے ہوئے، جیسا کہ کچھ گھنٹے پہلے یسوع مسیح نے شاگردوں کے پاؤں دھوئے تھے تاکہ ہمیں بھی وہ سبق دے سکے کہ تم بھی دوسروں کی خدمت کرنا۔ ایک دوسرے کی خدمت بڑی حلیمی، عاجزی، فروتنی اور انکساری سے کرنا، وہ سبق کا اعلیٰ نمونہ صلیب پر چڑھے ہوئے بھی ہمیں دے رہا ہے۔ میں اکثر یہ کہتا ہوں کہ یسوع مسیح کے یہ سات صلیبی کلمات ہم سب کی زندگیاں بدلنے کے لیے بہت ہیں، بہت کافی ہیں۔ مجھے امید واثق ہے کہ آپ اس بات کو بہتر طور پر سمجھ گئے ہوں گے۔ شکریہ۔ ایلی ایلی لما شبقتنی، یا ایلوئی ایلوئی لما شبقتنی، یسوع مسیح نے صلیب پر جب یہ چوتھا کلمہ فرمایا تو اس سے قبل 3 گھنٹے تک پورے ملک پر اندھیرا چھایا رہا۔ آرامی میں الفاظ ایلی ایلی ہیں اور عبرانی میں ایلوئی ایلوئی لما شبقتنی ہے، معنی جس کا یہ ہے اے میرے خدا، اے میرے خدا تو نے مجھے کیوں چھوڑ دیا۔ یہ نبوت تھی جو زبور نمبر 22 کی پہلی آیات ہیں، وہاں پر ہم دیکھ سکتے ہیں جو یسوع مسیح نے بیان فرمایا۔ یسوع مسیح نے یہ الفاظ کیوں کہے؟ حالانکہ یسوع مسیح انجیل یوحنا میں واضح کہتا ہے کہ میرے باپ نے مجھے نہیں چھوڑا، لیکن جب وہ صلیب پر اس جانکنی کے عالم میں ہے تو صبح 9 بجے یسوع مسیح صلیب پر لٹکا ہے۔ اس کے بعد یسوع مسیح نے 9 بجے سے 12 بجے تک جو پہلے 3 صلیبی کلمات ہیں وہ بیان کیے ہیں، اور پھر 12 بجے سے 3 بجے کے درمیان اندھیرا چھایا رہا ہے۔ صلیب پر لٹکے ہوئے زخموں سے چور ہے، دکھوں تکلیفوں سے بھرا ہوا ہے، اور اوپر سے سورج سوا نیزے پر ہے کہ اچانک کچھ ایسا وقوع پذیر ہوتا ہے کہ اندھیرا چھا جاتا ہے۔ اور وہ اندھیرا کیوں چھا گیا ہے ہم اس بات کو جانتے ہیں۔ اس کے لیے جواب ہمیں ملتا ہے زبور نمبر 22 کی 3 آیت میں، وہاں پر شروع میں یہی ہے کہ اے میرے خدا، اے میرے خدا تو نے مجھے کیوں چھوڑ دیا، اور پھر 3 آیت میں لکھا ہے کیونکہ تو قدوس ہے، تو پاک ہے، خدا پاک ہے، وہ قدوس ہستی ہے۔ یسوع مسیح نے یہ الفاظ اس لیے بیان کیے کیونکہ وہاں پر تمام طرح کا گناہ، تمام طرح کی ہماری نجاست، ہماری ناپاکی، لوگوں کے گناہوں کا امبار، صدیوں سے، تاریخ سے لے کر اب تک اور مستقبل کے لوگوں کے گناہوں کا امبار یسوع مسیح پر لدا ہوا تھا۔ خدا کی آنکھ گناہ کو دیکھ نہیں سکتی، بدی کو دیکھ نہیں سکتی۔ اس وقت یسوع مسیح 2 قرنتیوں 5:21 کے مطابق گناہ بنا ہوا تھا، گنہگار نہیں بنا ہوا تھا، یعنی اس پر گناہ لدا ہوا تھا، لیپا ہوا تھا۔ اس لیے وہ کیا ہے، ہماری معافی کے لیے وہ یہ سب باتیں کہہ رہا تھا، وہ ہمارا کفارہ ادا کر رہا تھا۔ اور یسوع مسیح نے ہمارے گناہ صرف ایسے ہی نہیں اٹھا لیے، کیونکہ یہ بات ذہن میں رکھنا ضروری ہے کہ گناہ اس وقت تک منتقل نہیں یسوع پر ہو سکتے تھے جب تک کہ ہماری سزا یسوع پر منتقل نہ ہوتی۔ یسوع مسیح نے ہماری سزا اٹھائی تو ہمارے گناہ اس پر منتقل ہوئے۔ اس لیے وہ کہتا ہے کہ اے میرے خدا اے میرے خدا، تو نے مجھے کیوں چھوڑ دیا؟ خدا کی ذات پاک تھی، اس نے منہ پھیر لیا، شاید اس نے آسمان کے پردے آگے کر دیے تھے کہ اندھیرا چھا گیا۔ نہیں، جہنم اور اس کی تمام قوتیں یسوع مسیح نے برداشت کی ہیں، کیونکہ گناہ کی مزدوری موت تھی، ہمارے گناہوں کی مزدوری موت تھی، اور پھر سزا جہنم تھا۔ اگر یسوع مسیح جہنم کی سزا برداشت نہ کرتا اس وقت، تو ہمارے لیے وہ کفارہ نہ دے سکتا۔ یہ اس وجہ سے یسوع نے بیان دیا، اے میرے خدا تو نے مجھے کیوں چھوڑ دیا۔ یہ بھی یاد رکھیے کہ یسوع شروع سے یسوع خدا کو باپ کہتا آیا ہے۔ یہاں پر اچانک وہ اپنا جملہ، اپنے الفاظ، اپنے القابات بدل دیتا ہے خدا کے لیے۔ وہ کہتا ہے اے میرے خدا، وہ یہاں پر اسے باپ نہیں کہہ رہا، اسے خدا کہہ رہا ہے۔ وہ وجہ ہے کہ وہ بطور خادم کفارہ دے رہا ہے۔ باپ نے منہ پھیر لیا ہے، خدا نے جیسے آدم کو پکارا تھا کہ اے آدم تو کہاں ہے، اب آدم ابن آدم پکارتا ہے کہ اے خدا تو کہاں ہے، تاکہ ہمارا کفارہ دے سکے کہ میں نے تیرا مشن پورا کر دیا، میں نے تیری مرضی کو پورا کیا، زمین پر رہتے ہوئے میں نے بے گناہی کی زندگی بسر کی، اور اب ان گناہوں کو جب میں نے اٹھا لیا ہے، جب ان کا خاتمہ کا وقت آ گیا ہے، تو پھر یہ دیکھ تو مجھ سے منہ مت چھپا۔ لیکن یہ نہیں کہ وہ دکھ کا اظہار کر رہا ہے، خدا سے خفا ہو گیا ہے، وہ ہرگز ایسا نہیں کر رہا، بلکہ وہ ہمارے گناہوں کا کفارہ دے رہا ہے۔ مجھے امید ہے کہ یہ بات آپ کو یقیناً آسانی سے سمجھ میں آ گئی ہوگی۔ شکریہ۔ میرے بہت ہی عزیز دوست، آپ نے یہ جو سوال کیا تھا کہ یسوع نے کیوں کہا کہ میں پیاسا ہوں، یسوع کو پیاس کیا پہلے نہیں لگی؟ تو یہ صلیبی کلمات میں سے پانچواں کلمہ ہے کہ میں پیاسا ہوں۔ اگر ہم اس کا بغور مطالعہ کریں تو اس میں تھوڑا سا یہ پہلے سے ہمیں پڑھنے کی ضرورت پڑتی ہے کہ لکھا ہے کہ جب اس نے یہ جان لیا کہ نوشتہ پورا ہو، تو تب اس نے کہا کہ میں پیاسا ہوں، تو انہوں نے اسے سرکہ سفنج میں بھگو کر یا زوفے کی شاخ پر لگا کر اسے سرکہ پلایا، جسے چکھ کر اس نے پینا نہ چاہا۔ وہ اس لیے ایسا ہوا کیونکہ امثال کی کتاب میں یہ تھا کہ میں اس کو پلاؤ جو جانکنی کے عالم میں ہے، جو دکھ میں ہے۔ اب دیکھیے کہ میں کی جگہ سرکہ پلایا جا رہا ہے۔ وہ اس وجہ سے کہ جو بھی شخص مرنے کے قریب ہوتا، جسے بھی موت کی سزا دی جاتی تھی، اس کے دکھ کو کم کرنے کے لیے وہ میں پلا دیتے تھے، تاکہ اس کے زخموں کی تکلیف کم ہو جائے اور وہ اسی نشے کے عالم میں مر جائے۔ لیکن میرے عزیزو، یسوع مسیح اس حالت میں بھی مرنا نہیں چاہتا تھا، وہ نشہ کر کے مرنا نہیں چاہتا تھا، اور اس میں بھی ملاوٹ تھی، کیونکہ وہ یہودی لوگ یوں کرتے تھے کہ اس میں تھوڑا سا سرکہ ملا دیتے تھے تاکہ اس کا نشہ تیز ہو جائے، تو وہ ملاوٹ والا معاملہ تھا۔ لیکن اب یہاں پر لکھا ہے واضح کہ وہاں پر صرف سرکہ تھا، یسوع سرکہ نہیں پینا چاہتا تھا، نہ ہی وہ میں پینا چاہتا تھا، کیونکہ وہ پورے کی پوری ہماری تکلیف، جو میری پیاس تھی، جو آپ کی پیاس تھی، جو ہمارے ماضی کے باؤ اجداد کی پیاس تھی، جو آنے والی نسلوں کی پیاس تھی، گناہ سے بچنے کے لیے یسوع مسیح نے وہ کہا کہ میں پیاسا، تاکہ ہماری پیاس کا تبادلہ اس پر ہو جائے، وہ اس پیاس کو برداشت کر سکے اور اس دکھ کو، اس تکلیف کو برداشت کر سکے۔ جب حلق سوکھ کر کانٹوں کی طرح چپ رہا ہوتا ہے، جب زبان تالو سے چپک رہی ہوتی ہے، یسوع وہ برداشت کرنا چاہتا تھا، تاکہ ہم لوگ اس تکلیف کو برداشت نہ کریں، تاکہ ہمارے لیے وہ معاملہ باقی نہ رہے۔ کیونکہ خدا کا بیٹا جب اس دنیا میں پیدا ہوتا ہے، تو خدا انسانوں کے نزدیک آتا ہے، اور جب وہ صلیب پر مرتا ہے، تو انسانوں کو خدا کے ساتھ صلح کروا دیتا ہے۔ وہ اس لیے اس تکلیف کو برداشت کرتا ہے اور کہتا ہے میں پیاسا ہوں، اور ہمیں جو آنے والے جہنم میں جو پیاس لگنی تھی، جو ہمیشہ کی زندگی کے بجائے ہم ہمیشہ کے جہنم میں جلتے رہتے، ہم جہنم میں جلتے رہتے اور پیاسے ہوتے، اس پیاس سے بچنے کے لیے وہ پیاس یسوع مسیح برداشت کرتا ہے اور کہتا ہے میں پیاسا۔ اس پیاس کو اگر ہم ذرا سا تصور کریں کہ ہمیں اس لمحے سے گزرنا ہے، ہم اس پیاس میں سے گزر رہے ہیں، تو میرے عزیزو یہ برداشت سے باہر ہے۔ اگر ہمیں ان حالات سے گزرنا پڑے، تو ہم چند گھڑیاں بھی نہیں گزار سکیں گے۔ یہ خدا کے بیٹے نے ہم سب کا گناہوں کا کفارہ دینے کے لیے یہ بہت بڑا بوجھ اپنے اوپر لیا ہے، بلکہ میں یہ سمجھتا ہوں कि ये सबसे बड़ा बोझ यीशु मसीह ने उठाया है और इस बात को बर्दाश्त किया है कि हमारी प्यास को बर्दाश्त करे। हमारे हाथ जो गुनाह की तरफ बढ़ रहे थे, उन हाथों को वो उसने अपने हाथों में लिया ताकि वो अपने हाथों में कील ठुकवाए, ताकि आइंदा को हमारे हाथ गुनाह की तरफ ना आ जाएं। और इसलिए वो चाहता है कि हमारे कदम गुनाह की तरफ ना बढ़ें, इसलिए वो पैरों में भी कील ठुकवा लेता है। मुझे यकीन है भाई जॉन, आप इस बात को वाज़े तौर पर समझ गए होंगे। शुक्रिया। जी भाई, मैं बहुत शुक्रगुजार हूँ कि आपने फिर से मुझे कहा कि मैं यीशु मसीह के सलीबी कलमात के बारे में कुछ बयान करूं। तो आज हम छठे कलमे के बारे में सीखेंगे जो यीशु मसीह ने सलीब पर बयान फरमाया कि तमाम हुआ। तो सबसे पहला सवाल ही जो जहन में पैदा होता है वो ये है कि क्या तमाम हुआ। तो अगर आप यीशु मसीह के पहले अल्फाज जो यीशु मसीह ने जमीनी खिदमत के दौरान जो पहली बार बात कही वो अगर गौर से देखें, तो लूका की इंजील में है कि वो अपने वालिदैन से गुम होकर वहां हैकल में रह गया था। तो 12 बरस की उम्र में यीशु मसीह को जब वो तलाश करते हुए वापस आए तो उन्होंने उसे पूछा कि मैं और तेरा बाप परेशान थे। तो यीशु ने कहा कि क्या तुमको मालूम ना था कि मुझे अपने बाप के हाँ होना जरूर है। यीशु के कहने का मतलब है कि मुझे अपने बाप की मर्जी पूरी करना जरूर था। अब यही बात है कि वो जो बाप की मर्जी पूरी करने आया था, जो 12 बरस की उम्र में इस बात को अच्छी तरह से जानता है, बखूबी वाकिफ है कि बाप की मर्जी मुझे पूरी करनी है, मैं इसीलिए दुनिया में आया हूं, तो वो कुछ ना कुछ उस मर्जी को पूरा करने के बायस वो बयान देता है कि तमाम हुआ, वो मुकम्मल मर्जी पूरी कर चुका है। और ये अंदाजा कीजिए कि मुकाशफा 13 बाब की 8वीं आयत में लिखा है कि वो अजल से ज़िबा किया हुआ बर्रा है। आप यकीन रखिए कि अजल से ही उसे मालूम था कि मुझे ज़िबा होना है। और सोचिए कि एक शख्स जिसे मालूम हो कि मैं जैसे जैसे आगे वक्त गुजरेगा, मेरा वो वक्त नजदीक आ रहा है जब मुझे ज़िबा होना है, वो दुख सहने हैं, वो तकलीफ सहनी है, वो लोगों के गुनाह उठाने हैं, और लोगों के गुनाह वो ऊपर से देख रहा था कि कितने शदीद हैं। उस सब गंदगी को, गिलाजत को, निजासत को, नापाकी को उस खुदा के बेटे ने, अजल से ज़िबा किए हुए बर्रे ने अपने ऊपर लेना था, जिसके बारे में यूहन्ना इस्तेबागी ने बयान दिया कि वो देखो खुदा का बर्रा जो दुनिया का गुनाह उठा ले जाता है, जो जहान का गुनाह उठा ले जाता है। तो उस बात को यीशु मसीह ने बयान देते हुए कहा कि तमाम हुआ, बाप की मर्जी पूरी करना तमाम हुआ। शैतान को, जिसे मौत पर इख्तियार था, उसके लिए जहन्नुम में जाने का काम तमाम हुआ। उसके लिए जो हमें बहकाता था, जिसका जोर हम पर था, यानी गुनाह का जोर खत्म करने का काम तमाम हुआ। हमारे लिए जो जहन्नुम का दरवाजा खुला हुआ था, उसका दरवाजा हम पर बंद करने का काम तमाम हुआ, और हमें गुनाह से छुड़ाने का काम यीशु मसीह ने ये तमाम किया। और बहुत सी बातें हैं, 25 के करीब ऐसी नबूवतें हैं जो उस दिन पूरी हुई हैं। 25 के करीब अगर हम कलाम खुदा का बगौर मुताला करें तो 25 के करीब नबूवतें हैं जो उस दिन यीशु मसीह ने पूरी की हैं। तो बेशुमार कामों का यीशु मसीह ने खातिमा किया, यानी पूरा उन्हें किया। यीशु मसीह ने बहुत से काम तमाम किए, हमारी निजात का काम तमाम किया, बाप से फिर मिलने का काम तमाम किया, और बहुत बातें हैं। इनको बयान करें तो हमारे पास वक्त कम है, हमारी जिंदगी थोड़ी है। अब मेरी गुजारिश ये है कि हम जो कुछ भी हमें खुदा ने काम करने के लिए दिया हुआ है, या जो हमारी जिंदगी के लिए खुदा की मर्जी है, क्या हमने उसे पूरा कर लिया? क्या हमने उसे तमाम कर लिया? जैसे वो जो सलीब पर लटका हुआ भी कहता है कि मैंने ऐ बाप तेरी मर्जी को पूरा कर लिया, मैंने तमाम काम पूरे कर लिए। तो ये सवाल मैं आपके सामने रखता हूं, मेरे लिए भी उतना ही अहम है जितना आप सबके लिए। शुक्रिया। जनाब अली, बहुत शुक्रगुजार हूं मैं आपका कि आप तशरीफ लाए, और मैं आपकी खिदमत में ये यीशु मसीह का 7वां सलीबी कलिमा पेश कर सकूं। जैसा कि आपने काफी दिनों से ये सवाल रखा था हमारे लिए कि यीशु ने क्यों कहा कि ऐ बाप मैं अपनी रूह तेरे हाथों में सौंपता हूं, और फिर सर झुकाकर जान दे दी। یسو نے یہ الفاظ بڑے زوردار آواز میں، بلند آواز سے یہ الفاظ کہے تھے۔ وہاں پر لکھا ہے کہ چلا کر اس نے کہا کہ اے باپ، میں اپنی روح تیرے ہاتھوں میں سونپتا۔ وہ ہستی جس نے اپنے آپ کو اپنے قتل کرنے والوں، اپنی بے عزتی کرنے والوں، اپنا مضحکہ اڑانے والوں، اپنا مذاق اڑانے والوں کے حوالے کر دیا تھا، اب وہی ہستی اب اپنے آپ کو اپنے باپ کے حوالے کرتی ہے، تاکہ جو کام وہ کر چکا تھا وہ کر کے ایک سند حاصل کر سکے۔ وہ سند اسے اس کی ضرورت نہیں ہے، وہ سند ہمارے لیے حاصل کر سکے، وہ نجات کی سند، وہ ایسا قیمتی موتی جس کو ہم خود سے تلاش نہیں سکتے، جو ہم خود حاصل نہیں کر سکتے، وہ فری گفٹ وہ ہمارے لیے حاصل کر سکے، وہ روح القدس خدا پاک روح حاصل کر سکے، جس کے دینے کا وعدہ تو ضرور کیا گیا تھا لیکن اس کے لیے اسے ایک بہت گہری اذیت سے گزرنا ضرور تھا۔ اگر یسوع مسیح اس دکھ سے، اس تکلیف سے، اس کرب سے نہ گزرے تو ہمیں روح القدس نہیں مل سکتا، ہمیں نجات نہیں مل سکتی، ہمیں توبہ کے لیے اجازت نہیں مل سکتی۔ ہم یہ جانتے ہیں کہ ہم گنہگار ہیں میرے عزیزو، اور جب تک ہم اس بات کو جانتے ہیں تو پھر ضرور ہے کہ ہم معافی مانگیں، ہم خدا تعالیٰ سے یہ عرض کریں کہ اے خدا ہمیں معاف کر، ہم بھی اسی طرح سے اپنے آپ کو خدا کے بیٹے کی طرح، یسوع مسیح کی مانند اپنے آپ کو اس خدا کے ہاتھوں میں دیں جو ہم سب کو معاف کرنے کی قدرت رکھتا ہے۔ یسوع مسیح نے یہ الفاظ ایک نبوت کو پورا کرنے کے لیے بھی کہے جو عہد عتیق میں، پرانے عہد نامہ میں واضح طور پر موجود تھی۔ زبور 33 میں یہی لکھا ہوا تھا، اے باپ میں اپنی روح تیرے ہاتھوں میں سونپتا ہوں۔ یہودی لوگوں میں روایت ہے کہ جب وہ بستر پر رات کو سونے کے لیے لیٹتے ہیں تو اپنے سر پر سے ٹوپی اتار کر، جو وہ ہر وقت پہنے رکھتے تھے، وہ اتار کر وہ یہی بات کہتے ہیں کہ اے باپ میں اپنی روح تیرے ہاتھوں میں سونپتا ہوں، اس ایمان کے ساتھ کہ وہ اگلی صبح پھر جی اٹھیں گے۔ میں جی اٹھے کے الفاظ اس لیے کہہ رہا ہوں کیونکہ جیسے کہا جاتا ہے کہ مویا اور سویا ایک برابر، تو اسی طرح سے جب وہ سو جاتے تھے تو انہیں یہ ہوتا تھا کہ نہ جانے ہم اگلی صبح اٹھیں گے یا نہیں، تو وہ اس ایمان کے ساتھ وہ یہ بیان دیتے تھے کہ اے باپ میں اپنی روح تیرے ہاتھوں میں سونپتا ہوں، تاکہ وہ اگلی صبح انہیں زندہ کرے، انہیں جگا سکے۔ یسوع نے بھی یہی نبوتی الفاظ دہرائے تاکہ وہاں پر لوگ جان سکیں کہ وہ شریعت کو پورا کر رہا ہے، اس شریعت کو پورا کر رہا ہے، اس نے کوئی بھی بات غلط نہیں کی۔ کیونکہ ان الفاظ کو سن کر جب یسوع مسیح نے یہ الفاظ کہے تو اس کے بعد اس نے چلا کر جان دے دی، تو وہاں پر جو صوبے دار تھا اس نے بھی یہ کہا، اس نے اقرار کیا کہ در حقیقت یہ خدا کا بیٹا تھا، یہ راستے باز شخص تھا۔ وہاں پر لوگوں کے دل تبدیل ہو رہے ہیں۔ تو میرے عزیز، کیا ہمارے بھی دل ان الفاظ کو سن کر تبدیل نہیں ہوتے کہ یسوع مسیح نے یہ کہا کہ اے باپ میں اپنی روح تیرے ہاتھوں میں سونپتا ہوں، پہلے کلمے سے لے کر اے باپ ان کو معاف کر، اب آخری کلمے پر بھی وہ کہتا ہے اے باپ میں اپنی روح تیرے ہاتھوں میں سونپتا ہوں۔ یسوع کا پہلا جملہ بھی یہی تھا، مجھے اپنے باپ کے کام کرنا ضرور ہے، اور اب آخری کام بھی یہی ہے کہ اس نے باپ کے کام کر لیے اور اپنے باپ کے ہاتھوں میں اپنی زندگی سونپتا ہے، تاکہ وہ مر جائے، تاکہ ہم آئندہ کو جہنم میں مرے نہ رہیں، اور پھر 3 دن کے بعد وہ جی اٹھے تاکہ ہم بھی ہمیشہ کی زندگی میں اس کے ساتھ جی اٹھیں اور اس کے ساتھ ہمیشہ تک جیتے رہیں۔ مجھے یقین ہے کہ اس بات کے وسیلہ سے ہم اس بات کو بخوبی سمجھ گئے ہوں گے کہ ہماری نجات کے لیے خدا کے بیٹے کو کس اذیت سے گزرنا پڑا۔ بہت شکریہ۔